यस शारदा विद्यानिकेतन उच्च माध्यमिक विद्यालय धनगढी 5 तारानगर कैलाली 0915221000 0915268018 मोबाइल 98484879997
DFM time check it's 7:30 AM
नमस्कार हार्दिक स्वागत छ यहाँहरु सम्पूर्णलाई सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्ज मार्फत हामीलाई सुदूरपश्चिमका विभिन्न कुना कन्दरा त्यसैगरी मध्यपश्चिम र हाम्रा अनलाइनबाट यतिखेर संसारै भरि सुन्दै हुनुहुन्छ dineshfm.com.np लगइन गरेर यतिखेर हामीलाई संसारै भरि सुन्दै हुनुहुन्छ भने प्राविधिक मित्रको रूपमा हामीलाई आरडी राणाले यतिखेर साथ दिइरहनु भएको छ भने म छु कार्यक्रम प्रस्तुत नवराज दानुक र पछिल्लो समय धनगढी उपमहानगरपालिकामा जुन मतगणनाको विषयलाई लिएर विवाद देखिएको छ यो विवादको अब निकास के हुन सक्छ र यही विषयमा हामी जुन मतगणनाको विषयलाई लिएर यतिखेर जनतामा आशंका छ के हुन्छ अब कसरी अगाडि बढ्छ मतगणना हुन्छ कि हुँदैन पुनर्निर्वाचन हुन्छ कि यस्ता किसिमका भ्रामक समाचारहरू बाहिर आइरहँदा यो विषयलाई आज हामी स्पेसली चिरफार गर्दैछौँ र यतिखेर हाम्रो बिचमा काठमाडौँबाट निर्वाचन आयोगका प्रवक्ता यतिखेर हुनुहुन्छ सूर्य शर्मा उहाँलाई हामी वेलकम गर्छौँ सूर्य शर्माजी यो जुन पछिल्लो समय केही स्थानमा मतगणनाको विषयलाई लिएर विवाद देखिएको छ केही स्थानमा बढी मत देखिएको भन्ने विषय कञ्चनपुरको पुनर्वासमा देखिएको छ भने कैलालीको धनगढीमा चाहिँ जुन किसिमको अवस्था देखिएको छ कि मतपेटिका उठाउँदाखेरिको मुचुल्का र मतगणना स्थलमा ल्याइरहँदा त्यो जुन चाहिँ मतपेटिकाको सिलहरूको मुचुल्का मिलाउने कुराहरू आएको छ यो विषयलाई लिएर यतिखेर धनगढी उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ के हुन्छ सर अब के कसरी अगाडि बढ्छ होला यो
खास गरी चाहिँ यो हाम्रो निर्वाचन भनेको मतदाताको अभिमतको कदर गर्ने कुरा हो अभिमत लिएर कसले बढी मत प्राप्त गरेछ उसैलाई नेतृत्वमा लग्ने प्रतिनिधिको रूपमा निर्वाचित गर्ने व्यवस्थै हो र अब यहाँले जुन कुराहरू गर्नुभएको छ अब कतिपय अवस्थामा यति मत खसेको छ उति मत खसेको छ भनेर मान्छेले भन्ने अथवा विभिन्न सङ्ख्याहरू जुन बाहिर प्रचार प्रसारमा आएका छन् कसैले भनेको छ यी कुराहरू आफ्नो ठाउँमा छन् तर मुख्य कुरो के भनेदेखि जनताले दिएको मत त उहाँहरूले मतपेटिकामा कैद गरिसक्नुभएको छ मतपेटिका बाकसभित्र बन्द छ र मलाई के लाग्छ भनेदेखि जनताको अभिमतलाई सम्मान गर्नुपर्छ र मतपेटिकमा भएको जुन मत छ अब त्यो नै सबभन्दा महत्त्वपूर्ण चिज भएको हुनाले सबै राजनीतिक दलहरू उम्मेदवारहरू र निर्वाचनको हाम्रो निर्वाचन कर्मी जति पनि हुनुहुन्छ हामी सबैले त्यो मुख्य कुरालाई ध्यान दिएर चाहिँ आवश्यक चाहिँ निर्णय गरेर मतगणना गर्नु चाहिँ सबभन्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई
जस्तै सूर्य शर्माजी जुन कुरा तपाईँले प्रस्तुत गरिरहँदा अहिले पनि मान्छेले के भने भने मुचुल्का भिडाउन मिल्दैन सम्मको अर्थात् उहाँहरूले सिलबन्दी गरिसकेको अवस्था देखियो हामीले चाहिँ भनौँ न यसलाई चाहिँ अट्याच गरिसकेका छौँ कुनै खामभित्र राखिसकेको छ यहाँका प्रमुख निर्वाचन अधिकारीले त्यो जानकारी दिनुभयो कि हाम्रो अधिकार क्षेत्रभन्दा बाहिरको विषय हो यो दिनै मिल्दैन मुचुल्का भिडाउनै मिल्दैन अब यो अवस्थामा भन्ने उहाँको जुन अभिव्यक्ति वा यो किसिमको समाचार उहाँले बाहिर ल्याउनु भयो उहाँको वक्तव्य बाहिर आयो यो किसिमको उहाँले गैर जिम्मेवारीपूर्ण रूपमा अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन या मुचुल्का भिडाउन मिल्छ कि मिल्दैन जनताले यतिखेर यो प्रश्न पनि गरे सर
अब यस्तो छ हेर्नुहोस् अब यो चाहिँ मतदान निर्वाचन अधिकृत हुनुहुन्छ उहाँ चाहिँ सबै अधिकार सम्पन्न हुनुहुन्छ उहाँ मतगणना गर्ने जिम्मेवारी उहाँको हो र उहाँले ऐन कानुनको आधारमा न्यायाधीश हुनुहुन्छ उहाँले ऐन कानुनको आधारमा निर्णय गर्नुहुन्छ र ऐन कानुनमा जे व्यवस्था छ त्यही अनुसार उहाँले गर्ने अधिकार उहाँले राख्नुहुन्छ मैले यति मात्रै भन्न सक्छु कि अब जनताको अभिमतलाई हामी सबैले सम्मान गर्नुपर्छ र सबभन्दा महत्त्वपूर्ण कुरो भनेकै जनताले दिएको मत हाम्रो मतपेटिकामा बन्द छ र त्यो मतलाई चाहिँ हामीले सबै मिलेर त्यो बनेर जनताले कसलाई चाहिँ अभिमत दिएको छन् कसलाई चाहिँ नि बढी मत दिएको छ त्यो पत्तो लगाएर निर्वाचित गर्ने नै हाम्रो दायित्वको हो र हामीले सबभन्दा महत्त्वपूर्ण के कुरो के भनेदेखि त्यही उद्देश्य प्राप्तिको लागि हामी कसरी सहमति गरेर जान सक्छौँ त्यसरी जान उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई।
जस्तै यहाँबाट केही विषयलाई लिएर भनौँ काठमाडौँमा केही रिपोर्टहरू पठाइएको छ भन्ने कुरा आएको छ त्यो विषयमा कहिलेसम्म निर्णय आउँछ होला? यो यही अवस्था रहन्छ या अब मतगणना स्थगित भइसकेको छ यहाँ सर्वदलीय एकैछिनमा वार्ता पनि बस्दैछ त्यसले एउटा निष्कर्ष निकाल्ला तर आयोगको डिसिजन नआएसम्म हाम्रो क्षेत्राधिकारभन्दा बाहिर छ भन्ने कुराहरू बाहिर आएको छ आयोगले के किसिमको हुन्छ होला या मुचुल्का फेरि खोल्न मिल्छ मिल्दैन?
त्यस्तो हुन्छ अब आयोगमा उहाँले लेखेर केही पठाउनु भएको छ भने आयोगले सकेसम्म हामी चाँडै आजै नि दिउँसो फस्टातिर होइन अफिस अब खुल्लै छ हामीले तुरुन्तै अब त्यसको चाहिँ जवाफ हामी पठाउँछौँ। उहाँले केही कन्फ्युजन भएर लेखेर पठाउनु भएको छ भने त्यसमा आयोगले त हेरिहाल्छ त्यस कारण चाहिँ आयोगमा आएको विषयमा त आयोगबाट निर्णय हुन्छ त्यसपछि मात्र केही भन्न सकिन्छ।
सुरेश शर्माजी जुन चाहिँ मतपेटिका सुरक्षित गर्नुपर्ने थियो त्यो पनि सुरक्षित देखिएको छैन ठिकै छ। खैर अब यो जुन चाहिँ अभिमतहरू जाहेर गरेको ठाउँमा कञ्चनपुरको पुनर्वासमा चाहिँ खसेको मतभन्दा बढी मत देखिएको र त्यो विषयलाई लिएर विवाद हुँदा प्रहरीहरूप्रति पनि ढुङ्गामुढा हुँदा घाइते भएको अवस्था छ त्यहाँ चाहिँ फेरि अब के हुन्छ होला बढी मत देखिएको अवस्थालाई लिएर विवाद देखिएको छ सर हुन सक्ने यस्तो अवस्थामा?
होइन त्यो मैले यस्तो त्यो त्यहाँको के त परिस्थिति सबै नबुझिकन त्यसै के भएको छ र के हुन्छ भन्ने मैले त्यतिकै भन्न मिल्दैन र म त्यो जानकारी पनि मलाई छैन। अब त्यहाँको पुनर्वासको बारेमा पनि केही लेखेर पठाएको र अहिले केही निर्णय गरेर पठाएको अवस्था पनि छ र त्यही अनुसार चाहिँ काम अघि बढिरहेको होला। यदि कन्फ्युजन छ भने फेरि पनि उहाँले सोध्नु त हामी लेखेर पठाउँछौँ र हाम्रो चाहिँ के उद्देश्य के हुन्छ भनेदेखि सबभन्दा उही मैले अगाडि पनि भनिसकेँ हामीले सकेसम्म छिटो नतिजा दिनुपर्ने हुन्छ किनभने मतदाताले मत दिइसकेपछि त्यसको परिणाम हामीलाई चाँडै चाहिन्छ र दोस्रो कुरो के छ भने सबभन्दा महत्त्वपूर्ण कुरो भनेकै मतपेटिकामा बन्द भएको हाम्रो मतदाताले अभिमत जाहेर गरेको मत हो र त्यसलाई चाहिँ सबभन्दा महत्त्वपूर्ण र ठुलो प्रमाण भनेकै त्यही हो त्यसलाई मुख्य आधार लिनुपर्छ भन्ने निर्वाचन आयोगले यसो अगाडि निर्णय पनि गरिसकेको अवस्था पनि छ। त्यस कारण चाहिँ यी सबै कुरालाई विचार गरेर छिटै नतिजा दिनको लागि हामी कसरी सक्छौँ?
सूर्यजी तपाईँहरूले एक हप्ताभित्र सूर्य सर तपाईँहरूले एक हप्ताभित्र देशैभरिको चाहिँ सबै मत परिणाम बाहिर आउँछ भन्नुभएको थियो तर यो अवस्था हेर्दा धनगढी उपमहानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत जो हुनुहुन्छ उहाँले अहिलेसम्म पनि टेलिफोन नउठाउने सञ्चार माध्यमहरूमा चाहिँ अभिव्यक्तिहरू या भनौँ उहाँले नबोलिदिने हाम्रा टेलिफोनहरू नउठाइदिने समयमा चाहिँ सूचनाहरू मतगणना गरिसकेपछि बाहिर नदिने यो किसिमको परिस्थिति छ जनताहरूमा एउटा यो किसिमको आक्रोश पनि देखिन्छ सर के हामीले एउटा सूचना पाउनुपर्ने अधिकारबाट वञ्चित हुनै पर्ने हो त प्रवक्ता सर?
यहाँले चाहिँ सूचना पाउनुपर्छ र हामीले चाहिँ मुख्य निर्वाचन अधिकारीलाई हामीले के पनि अनुरोध गर्न चाहन्छौँ भनेदेखि उहाँले चाहिँ समय समयमा सूचनाहरू सम्प्रेषण पनि गरिदिनुहोस् त्यो गर्दाखेरि जनतालाई चाहिँ जुन आकर्षित हुने वातावरणबाट मत्थर गर्नुको लागि र उहाँले इन्फर्मेसन पाइसकेपछि उहाँहरूले त्यही किसिमले एनालिसिस गरेर बस्नुहुन्छ यो चाहिँ हामीले अनुरोध गर्छु म व्यक्तिगत रूपमा पनि उहाँलाई अनुरोध गर्न चाहन्छु र जहाँसम्म छिटो एक हप्ताभित्र मत परिणाम दिने भन्ने कुरा हो त्यो हाम्रो मोटा अनुमान चाहिँ एक हप्ताभित्रै दिने कुरा हो। अब कतिपय ठाउँमा यस्तै किसिमको सानातिना विवादले गर्दा केही समय रोकिएको अवस्था त मैले त्यति बेला यसको क्यालकुलेसन त गर्न सम्भव छैन पहिले हो कि होइन कति ठाउँमा एक घन्टा दुई घन्टा एक दिन होइन बाह्र घन्टा रोकिएको अवस्थाहरू छन् अब त्यो अवस्था हुन्छ भनेर पहिले क्यालकुलेसन गरेर धनगढीमा यति विराटनगरमा यति भनेर त त्यति बेला भन्न सक्ने अवस्था हुँदैन
तर कछुवाको गतिमा चाहिँ मतगणना भइरहेको छ सर यो कर्मचारीहरू जो चाहे त्यहाँ मतगणकहरू हुनुहुन्छ उहाँहरूको गति अत्यन्त सुस्त छ सर यो किसिमले जाने हो भने एक महिनाभन्दा पहिले चाहिँ मत परिणाम आउँछ जस्तो हामीलाई लाग्दैन सर?
होइन होइन त्यस्तो बिल्कुलै हुँदैन किनभने देशभरिको तपाईँलाई थाहै छ होइन अब चाहिँ 200 अब लगभग 100 चाहन्छौँ होइन स्थानको मात्रै मतगणना बाँकी छ र सबै ठाउँमा असाध्यै राम्रो तरिकाले शान्तपूर्ण तरिकाले सम्य तरिकाले एउटा भद्र तरिकाले र राजनीतिक दलहरू उम्मेदवारहरूको राम्रो सहभागितामा मतदानको मतगणनाको काम भइरहेको छ। अब हाम्रो 5 दिन आज चल्दैछ त्यसमा चाहिँ लगभग 230 चान्चुन मैले पत्र पत्रिका अहिले हेर्दैछु त्यति अब परिणाम आइसकेको भन्ने पनि आएको छ त्यो अवस्थामा चाहिँ किन अरू ठाउँको 100 चान्चुन अवस्था बाँकी देखिन्छ त्यसको पनि आज भरेसम्ममा त धेरैको रिजल्ट पनि आइसक्छ अब त्यस्तै 2-4 ठाउँ हुनसक्छ अलि धेरै मतदाता भएको र केही विवाद भएर रोकिएको ठाउँहरू बाहेक अरूको रिजल्ट त छिटै आउँछ त्यो हामीले अपेक्षा गरेका छौँ।
थ्याङ्क यू सो मच हामीलाई जानकारी गराउनु भयो जनतामा रहेको एउटा भ्रमलाई चाहिँ चिर्ने अवसर अवश्य पनि यहाँले हामीलाई उपलब्ध गराउनु भयो। थ्याङ्क यू सो मच सूर्य सर आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराउनु भयो।
हजुर यहाँलाई पनि केही भन्ने मौका दिनु भएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद।
थ्याङ्क यू सो मच यतिखेर हाम्रा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो काठमाडौँबाट निर्वाचन आयोगका प्रवक्ता सूर्य शर्मा हुनुहुन्थ्यो। उहाँसँग जुन धनगढी र पुनर्वासमा देखिएको विवादको विषयमा हामीले चर्चा गऱ्यौँ। यतिखेर धनगढीमा चाहिँ मतगणना स्थगित भएको अवस्था छ र यो अवस्थालाई हेर्ने भने आकलनहरू विभिन्न विश्लेषणहरू हुन थालिएका छन्। कहीँ कतै अदालतमा मुद्दा पर्छ कि भन्ने किसिमका विश्लेषणहरू एकातिर हुन थालेका छन् भने एकातिर यो किसिमलाई लिएर यतिखेर आयोगमा रिपोर्ट पठाइएको र मचुल्काको विषयलाई लिएर आयोगको निर्णय नआएसम्म मतगणना सुरु नगर्न सकिने किसिमको दिनुभयो भने प्रवक्ताजीले भनेको रेकर्ड हामीसँग पनि छ। सूचना अधिकृतज्यूले दिनुपर्छ, प्रमुख निर्वाचन अधिकृतले हामीलाई सूचना दिनुपर्छ र जनताले सही सूचना पाउनुपर्छ। यो कुराबाट वञ्चित गर्ने अधिकार कसैलाई पनि छैन भनेर उहाँले पुनः पनि आग्रह गर्नुभएको छ। हामी पनि आग्रह गर्छौँ, सूचना दिनुहोस्, हाम्रो टेलिफोन उठाउनुहोस्। प्रमुख निर्वाचन अधिकृतज्यूलाई म यहाँबाट पनि आग्रह गर्छु, यसरी गुमराहमा राख्ने काम, विभिन्न किसिमका शङ्का उपशङ्का हुने र जनतामा चाहिँ भ्रम फैलिने कुराहरूलाई चाहिँ मिडिया मार्फत चिर्ने प्रयास अवश्य पनि यहाँहरूले गर्नुहुनेछ, म आग्रह गर्छु। भने यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु, यो विषयलाई हामी बडो जोरतोरका साथमा उठाइरहेका छौँ। यो किसिमको जुन यतिखेर प्रोपकान्डा भनौँ या भनौँ यो किसिमको एउटा विवाद उत्पन्न भएको छ, यसले विवादको जडलाई उत्पन्न गराउँदा भोलि जनताले दिएको अभिमतको अपमूल्यन जुन किसिमले हुँदैछ यसको खबरदारी पनि हामी व्यक्त गर्न चाहन्छौँ। एकैछिनपछि हामी सुदूरपश्चिमका मानव अधिकार कर्मी जो पर्यवेक्षकको रूपमा काम गरिरहनु भएको छ उहाँहरूलाई कसरी यो विषयलाई लिनुभएको छ, अब के हुन्छ होला, यो विषयलाई विवाद बढी ल्याउनु आवश्यक छ या मतगणनालाई पुनः मतगणनालाई चुस्त दुरुस्त बनाउँदै एकदम निष्पक्ष धाँधलीरहित रूपमा अगाडि बढाउनु पर्छ भन्ने सबैको चाहना छ, सबैको माग छ। यो विषयमा हामी एकैछिनमा कुराकानी गर्छौँ, यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु।
ओइ रिता, के सोचिराको? एसएलसीमा पास त भयो नि?
पास त भयो नि, तर कहाँ पढ्ने भनेर सोचिरहेको छु।
ल, प्लस टूमा उत्कृष्ट परीक्षा परिणाम दिँदै आएको सुदूरपश्चिमाञ्चल माध्यमिक विद्यालय एसपिएमा भर्ना लिने नि।
अनि पढाइ हुने विषयहरू के हुन् नि?
ल सुन, पढाइ हुने विषयहरू विज्ञानतर्फ म्याथ, बायोलोजी, कम्प्युटर साइन्स, व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स, बिजनेस स्टडिज, मानविकीतर्फ आरडी, मास कम्युनिकेसन, इङ्ग्लिस, सोसियोलोजी, हेल्थ, म्याथ र नेपाली, र शिक्षातर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र म्याथ। यही असार 5 गतेदेखि फारम वितरण धमाधम भइरहेको छ। अनि प्रवेश परीक्षा असार 28 गते र कक्षा सञ्चालन साउन 6 गतेदेखि छ। तुरन्त गएर सम्पर्क गरिहाल।
सम्पर्क सुदूरपश्चिमाञ्चल माध्यमिक विद्यालय सन्तोषी टोल धनगढी 091-525-785 523-192 520-392।
विशेषज्ञ डाक्टर आउने बारे सूचना डाक्टर कमलराज शर्मा प्रमुख नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर आउने मिति प्रत्येक दिन
डाक्टर सजन केसी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आउने प्रत्येक दिन
डाक्टर मधु पाण्डे थाइरोइड सुगर तथा हर्मोन रोग विशेषज्ञ
डाक्टर सूरज थपलिया MBBS इन्डिया MD AIIMS मानसिक कुलत रोग एवं नशा डाक्टर ऋचा त्रिपाठी वरिष्ठ छाला कुष्ठ रोग यौन रोग तथा सौन्दर्य विशेषज्ञ MBBS MD म्याम्स वीर अस्पताल काठमाडौँ
सम्पर्क शिखर मेडिकल हल अस्पताल लाइन धनगढी 526-378
भर्ना खोल्यो 18 महिने JTA भर्ना खोल्यो दक्ष प्रशिक्षक कुशल व्यवस्थापन र उत्कृष्ट नतिजा सहित विगत लामो समयदेखि JTA उत्पादन गर्दै आइरहेको CTVT मान्यता प्राप्त यस कान्तिपुर कलेज धनगढीमा शैक्षिक सत्र 2074-75 लागि 18 महिने कृषि JTA र भेटेरिनरी JTA भर्नाको लागि प्रवेश परीक्षा फारम खुलेको हुँदा इच्छुक SLC उत्तीर्ण तथा SEE परीक्षामा जुनसुकै ग्रेडमा उत्तीर्ण विद्यार्थीहरूले सम्पर्क राख्नुहुन अनुरोध छ।
फारम वितरण असार 7 गतेदेखि,
फारम बुझाउने अन्तिम मिति यही साउन 5 गते, प्रवेश परीक्षा यही साउन 10 गते बिहान 8 बजे, साथै छात्रवृत्तिको समेत व्यवस्था रहेको छ।
सम्पर्क कान्तिपुर सुदूरपश्चिम टेक्निकल कलेज हसनपुर पिपल चौतारा धनगढी कैलाली, फोन नम्बर 091-412-096 र मोबाइल 98-45-063-330।
आफ्नो यहाँहरू सम्पूर्णलाई स्वागत छ। कार्यक्रम तातो बहस सुन्दै हुनुहुन्छ। सुदूरपश्चिमको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा। हामी पछिल्लो समय धनगढीमा देखिएको मुचुलका विवादले यतिखेर बडो चर्चा पाएको छ र हामीले भर्खरै मात्र निर्वाचन आयोगका प्रवक्ता सूर्य शर्मासँग कुराकानी गऱ्यौँ र उहाँको अभिव्यक्तिलाई पक्कै पनि यहाँ उहाँको विचार उहाँको भनाइलाई यहाँहरूले सुन्नुभयो होला। आज नै उहाँहरूको मिटिङ बस्नेछ र एउटा डिसिजन गरेर पठाउनेछ, सम्भवतः आजबाट नै मतगणना सुरु हुन्छ कि भन्ने हामी अपेक्षा गर्न सक्छौँ भने यतिखेर हाम्रो बिचमा अतरियाबाट हाम्रो संवाददाता लक्ष्मण गौतम हुनुहुन्छ। लक्ष्मणजी लक्ष्मण गौतमसँग हामी पछिल्लो समय गोदावरी नगरपालिकामा के छ मतगणनाको अवस्थाको विषयमा रहेर हामी कुराकानी गर्न खोजिरहेका छौँ। यतिखेर सबैको ध्यान अब कैलाली कञ्चनपुरका विभिन्न क्षेत्रमा मतगणना जारी छ र ती क्षेत्रबाट नतिजा आउने क्रम पनि जारी छ। विभिन्न क्षेत्रमा एमाले जित प्राप्त गरेको छ, केही स्थानमा काङ्ग्रेस अगाडि देखिएको छ, केही स्थानमा काङ्ग्रेसले जित प्राप्त गरेको छ, केही स्थानमा चाहिँ माओवादी केन्द्र अगाडि देखिएको छ भने केही स्थानमा माओवादीले जित प्राप्त गरेको छ, केही स्थानमा फोरम लोकतान्त्रिक अगाडि छ भने केही स्थानमा फोरम लोकतान्त्रिकले जित प्राप्त गरेको अवस्था छ। विषयमा हामी यतिखेर हाम्रा सहकर्मी संवाददाता अतरियाबाट लक्ष्मण गौतमलाई हामी जोड्न खोजिरहेका छौँ। उहाँको टेलिफोन अलि व्यस्त देखाइरहेको अवस्था छ भनेर आरडी राणाले हामीलाई प्राविधिक मित्रले मलाई सिग्नल दिइरहनु भएको छ। यतिखेर सबैको ध्यान अब धनगढी उपमहानगरपालिकातिर छ किनभने धनगढी उपमहानगरपालिकाको यतिखेर मतगणना स्थगित भएको अवस्था छ र जनताको अभिमतको अवमूल्यन अभिमतको जुन किसिमको अपहेलना यतिखेर भएको छ यस्तो हुनु हुँदैन भन्ने सबैको माग छ र जनताले जाहेर गरेको जुन ब्यालेट बक्सभित्र मत दिइसकेपछि त्यो मतलाई चाहिँ सुरक्षित बनाउनुपर्छ, धाँधली रहिदिनुपर्छ र निष्पक्ष शान्तिपूर्ण वातावरणमा एउटा राम्रो नतिजा बाहिर आउनुपर्छ जो चाहिँ जनताले दिएको आफ्नो अभिमत जे जस्तो छ सबैले चाहन्छन्। हार जित आफ्नो ठाउँमा छ, लोकतन्त्र हो, जित र हारलाई सबैले स्वीकार्नुपर्छ। लोकतन्त्रको सुन्दर पक्ष पनि निर्वाचनमा परिणामलाई सहर्ष स्वीकार्नु नै ठुलो कुरा हो भन्ने कुराहरू बेला बखतमा भनिन्छन् पनि, विश्लेषण पनि गरिन्छन् भने यो विषयलाई लिएर धेरै विवाद गर्नु आवश्यक छैन भन्ने कुराहरू पनि सबैतिरबाट चर्चा छ भने वास्तवमा यतिखेर जुन मुचुल्का दिनै नमिल्ने वा मुचुल्का भिडाउनै नमिल्ने जस्तो जुन किसिमको अभिव्यक्ति आयो यो किसिमको चाहिँ गलत हो भन्ने कुराहरू पनि आयुक्तजीले बनाउनु प्रवक्ताजीले बताउनु भयो भने झापामा पनि यो किसिमको विवाद छ र त्यहाँ पनि अहिले विवाद देखिएको छ। यतिखेर हाम्रा सहकर्मी संवाददाता अतरियाबाट लक्ष्मण गौतम हुनुहुन्छ। लक्ष्मणजी हामी प्रत्यक्ष प्रसारणमा छौँ, यो निर्वाचन विशेषको तातो बहसमा छौँ, के छ पछिल्लो समयको गोदावरी नगरपालिकाको ताजा अपडेट हाम्रा जनतालाई जानकारी गराउनु छ।
नमराजी, गोदावरी नगरपालिकामा हामी लगातार 4 दिनदेखि यहाँसँग सम्पर्कमा जोडिएका छौँ र अहिलेसम्म एमाले मेयर उपमेयर पदमा लिड गरिरहेकै अवस्था हो। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका हरि सिंह सावतको 8,331 रहेको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका वीरेन्द्र भट्टको 7,141 करिब 1100 मतको फरक रहेको छ। नमराजी, माओवादीसँग पनि त्यसै माओवादी केन्द्रका गोकर्ण भट्टको 5,552 मत आएको छ।
के छ अब मतगणना कहिलेसम्म सकिएला यही गतिमा जुन किसिमले गइरहेको छ र भर्खरै हामीले भनौँ निर्वाचन आयोगको प्रवक्तासँग पनि कुराकानी गऱ्यौँ सूर्य शर्मासँग, उहाँले भन्नुभयो कि हामीले अनुमानित रूपमा 1 हप्ता भनेका थियौँ, धेरै ठाउँमा विवाद देखियो, यसले गर्दा अलिकति असहज परिस्थिति छ, त्यहाँ पनि यो किसिमका हुन सक्ने विभिन्न किसिमका अहिले जुन देखिरहनु भएको छ धनगढी उपमहानगरपालिका पुनर्वासमा देखिएका किसिमका जुन एउटा भनौँ न इस्यु उठिरहेको छ, यो किसिमको अवस्था त्यहाँ आउँछ कि आउँदैन, त्यो किसिमको केही आकलन गरेर निर्वाचन कार्यालयले के तयारी गरिरहेको छ त्यस्ता विषयहरूलाई पनि, र कति समय लाग्ला अब लक्ष्मणजी फाइनल रिजल्ट आउन।
नगराजी, गोदावरी नगरपालिकामा अहिलेसम्म त्यस्तो खालको कुनै विवाद आएको छैन र सोचेभन्दा छिटो मतगणना भएको छ भनेर निर्वाचन अधिकृत मोहन महासिंहले हामीलाई जानकारी दिनुभएको छ। आज साँझ अथवा रातिसम्ममा सबै कम्प्लिट 12 वार्डका मतगणना सकिन्छ भन्नुभएको छ। अहिले चाहिँ 10 नम्बर 11 नम्बर वार्डको मतगणना भइरहेको छ। आज राति 2 फाइनल भएको छ, वार्ड नम्बर 8 फाइनल भएको छ, त्यसै गरी वार्ड नम्बर 9 पनि फाइनल भएको छ। 8 वार्डमा नेपाली काङ्ग्रेसले जित्यो भने 9 नम्बरमा एमाले जितेको छ। अहिले 10 र 11 नम्बर वार्ड छ, अब एउटा मात्रै वार्ड भन्नुपर्छ,
12 नम्बर
वार्ड खास हाम्रो यो गोदावरी नगरपालिकाको माथिल्लो बेल्ट पहाडी बेल्टको हो र धेरै मतदाता हुनुहुन्न, त्यहाँ 1600-1700 मात्रै मतदाता हुनुहुन्छ र दिनभरि यो 2 वार्डको गरिसकेपछि साँझ अथवा भोलि आज राति नै सबै पदहरू घोषणा भइसक्छ भन्ने खालको चाहिँ यहाँ चाहिँ अनुमान गरिएको छ। नमराजी,
अब लक्ष्मणजी, अब के रिजल्ट अचानक अब परिवर्तन हुन सक्छ कि यही रेसियोमा गयो भने नेकपा एमाले जितको नजिक छ, अब कसरी विश्लेषण गर्ने लक्ष्मणजी? अब
नमाजी अहिलेसम्म त चार दिनसम्म एक पटक पनि नेपाली काङ्ग्रेसले एमालेलाई लिड गरेर गएको देखिएन र करिब करिब 1000 मतकै फरकमा सुरुदेखि नै
हजुर
जस्तो तीन नम्बर वार्डमा नेपाली काङ्ग्रेसले आफूलाई बोलियो सोचेको थियो तीन नम्बर वार्डमा एमालेको मत राम्रो आइसकेपछि अहिलेसम्म 1000-1100 मतको फरक छ र अब हामीसँग धेरै मत गर्न पनि बाँकी छैन मैले यहाँलाई जानकारी गराइसकेँ अब यो दुईवटा वार्ड सकिएपछि यहाँको सबै कम्प्लिट हुन्छ त्यसो भएको हुनाले अब 1000 मत को फरकमा फेरि पनि अब काङ्ग्रेसले चुनाव जित्छ भन्नु चाहिँ अब चाहिँ गाह्रो छ
जस्तै लक्ष्मणजी यो पछिल्लो समय काङ्ग्रेसले सुदूरपश्चिममा जुन स्थानहरूमा विजय प्राप्त गरेको छ र धेरै स्थानमा भनौँ न जो दोस्रो चरणमा चाहिँ चुनाव भए एक नम्बर पाँच नम्बर र सात नम्बर यी क्षेत्रमा काङ्ग्रेस एमाले भन्दा पछाडि परेको अवस्था देखियो काङ्ग्रेस यसरी साङ्गठनिक रूपमा हेर्ने भने त्यति बलियो होला नहोला तर मास बेस पार्टी हो र यो अवस्था हेर्दा काङ्ग्रेसको पराजयसँग जुन किसिमले हार बेहोरिरहेको छ जहाँ चाहिँ योभन्दा पूर्व तपाईँले पनि बेला बखतमा भन्ने गर्नुभएको थियो कि भनौँ न माओवादीले एकपटक जितिसक्यो काङ्ग्रेसले जितेको र हाल पनि पूर्व मन्त्री रहेको दीर्घराज भाटको क्षेत्रमा यसरी काङ्ग्रेस पराजय हुनुको पछाडिको कारण के रहेछ लक्ष्मणजी नजिकबाट विश्लेषण गर्नुभयो होला यहाँले
नवराजी मैले यहाँलाई पहिला पनि जानकारी गराएको थिएँ खास गरी कैलाली काङ्ग्रेसको गोदावरी नगरपालिकामा सबभन्दा ठुलो विद्रोह रह्यो यसपटक यहाँलाई जानकारी पनि केही काङ्ग्रेसहरू चाहिँ यो भोट माग्ने क्रममै उहाँहरू देखिनु भएन असन्तुष्ट सुरुदेखि नै असन्तुष्ट रहनुभयो एउटा ठुलो पङ्क्ति अर्को पङ्क्ति होइन उहाँले जित्नुहुन्छ भनेर जुन खालको हिसाबले लाग्नु भएको थियो त्यो चाहिँ देखिएन
दुइटा
एकदमै खास गरेर पार्टीभित्रको सङ्गठन जुन पार्टी उहाँको पार्टीभित्र जुन खालको यो द्वन्द्व देखियो यो द्वन्द्वका कारण नै नेपाली काङ्ग्रेस गोदावरीमा हार्दैछ भनेर अनुमान लगाउन सकिन्छ मैले यहाँलाई जानकारी गराउँ जस्तो दीर्घराज भाटको कुरा गर्नुभएको छ उहाँको वार्डमा नै नेकपा एमाले जितेको छ र त्यहाँ सोचेको पनि थिएन लाग्छ मलाई एमाले हामीले त्यो वार्डबाट जित्छौँ भन्ने सोचेकै थिएन त्यसो भएको हुनाले खास गरेर दुईवटा पङ्क्ति अथवा या यो गोदावरी नगरपालिकाको नेपाली काङ्ग्रेस दुईवटा पङ्क्ति भएकै कारण अथवा जुट्न नसकेकै कारणले चाहिँ एमाले आफूले सोचेभन्दा राम्रो सफलता हासिल गरेको भनेर भन्न सकिन्छ
जस्तै लक्ष्मणजी एमालेलाई किन बढी यति पटक चाहिँ यो यसपटक भनौँ न बढी विश्वास गरे पहिलो चरणमा पनि एमाले पहिलो स्थानमा देखियो दोस्रो चरणमा पनि एमाले अगाडि देखिएको छ यो अवस्था हेर्दा एमालेलाई किन अहिले सबै जनताले चाहिँ विकल्पको रूपमा मन पराए कि के देखियो अतरियाका जनताको मतलाई तपाईँले विभिन्न भनौँ न मतदातासँग पनि प्रतिक्रिया लिनुभयो होला त्यो बिचमा के देख्नुभयो किन यतिखेर नेकपा एमालेको यो लहर देखियो होला के कारणले
होइन एक नम्बर पहिलो चरणको निर्वाचनमा नै एमाले अग्रणी स्थानमा भयो त्यो कारणले पनि एमालेको लहर आएको हो भन्न सकिन्छ जस्तो कैलालीकै कुरा अतरियाकै कुरा गर्नुहुन्छ भने गोदावरी नगरपालिकामा यहाँलाई थाहा छ दीर्घराज भाट जित्नुभन्दा अगाडि माओवादी केन्द्र अहिलेको माओवादी केन्द्रका लेखराज भट्टले अत्याधिक बहुमत ल्याएर विजय गर्नुभएको थियो त्यसपछि उहाँले त्यसको यो दुई तिन दशकै अन्तरालमा फेरि दीर्घराज भाटले जित्नुभयो भने यसपटक चाहिँ यहाँका स्थानीय जनताले होइन एमाले विकासका काम गर्न सक्छ भन्ने खालको कुराले मन पराउनु भयो होला हाम्रो यहाँको स्थानीय हिसाबले समग्र देशको हिसाबले पनि एमाले हरेक खास गरेर गाउँपालिकामा त यति धेरै जितिरहेको छ एमाले त्यो हाम्रो डाटाले पनि बताउँछ नगरपालिकाभन्दा र खास गरी मान्छेहरूले यो परिवर्तन चाहन्छन् नवराजी यो परिवर्तन चाहेकै कारणले छोटो समयमै परिवर्तन खोजिरहेको अवस्था देखियो
जानकारीका लागि धेरै धेरै धन्यवाद लक्ष्मणजी थ्याङ्क यू सो मच यतिखेर हाम्रा सहकर्मी संवाददाता अतरियाबाट लक्ष्मण गौतम हुनुहुन्थ्यो अतरियाको पछिल्लो समयको ताजा मत परिणामको विषयलाई लिएर कुराकानी गर्ने भने यतिखेर 1000 मतले करिब करिब अगाडि रहेको 8000 हाराहारीमा चाहिँ मत ल्याउनु भएको छ भने हरिसिंह साउद नेकपा एमालेका उम्मेद्वार अग्र स्थानमा हुनुहुन्छ भने वीरेन्द्र भट्ट चाहिँ 7100 मतका साथमा दोस्रो स्थानमा रहेको अवस्था छ भने 5000 करिब करिब मत ल्याएर चाहिँ गोकर्ण भट्ट माओवादी केन्द्रका उम्मेद्वार तेस्रो स्थानमा रहेको अवस्था देखिँदा अब एउटा 10 र 11 को मतगणना जारी रहेको र 12 नम्बर वडा बाँकी रहेको जो चाहिँ विकट गोदावरी नगरपालिकाको पहाडी क्षेत्र केही चुरे क्षेत्र पर्ने हुँदा त्यहाँ चाहिँ मतदाताहरू धेरै संख्यामा नरहेको र आज भरे साँझ नभए रातिसम्म अतरियाको फाइनल नतिजा आउने हाम्रा सहकर्मी संवाददाता लक्ष्मण गौतमले जानकारी दिनुभयो भने यतिखेर हामी कुराकानी गर्न खोजिरहेका छौँ अब हाम्रा कञ्चनपुर संवाददाता बिपी अनमोलसँग उहाँसँग हामी टेलिफोन सम्पर्क लगाइरहेका छौँ सम्भवतः मलाई लाग्छ बिपीजीले फोन रिसिभ नभएको जानकारी हाम्रा प्राविधिक मित्रले मलाई यतिखेर जानकारी गराउँदै हुनुहुन्छ हामी बिपी अनमोल कञ्चनपुरमा के छ अवस्था कञ्चनपुरका प्रमुख निर्वाचन अधिकारीसँग हामीले भर्खरै मात्र कुराकानी गऱ्यौँ त्यहाँको पछिल्लो डाटा उहाँसँग छैन तर पनि म बिपी अनमोलसँग यतिखेर हामी कुराकानी गर्दैछौँ किनभने कञ्चनपुरमा सबैको ध्यान छ महेन्द्रनगरमा चाहिँ भीमदत्त नगरपालिकामा जुन किसिमको नतिजा यतिखेर अगाडि बढिरहेको छ मतगणनाको स्थललाई हेर्ने भने मतगणनाको परिणामलाई हेर्ने भने पदम बोगटी नेपाली काङ्ग्रेसका उम्मेद्वार र नेकपा एमालेका सुरेन्द्र सिंह विष्टको बिचमा कडा प्रतिस्पर्धा छ भने गोपाल रसाईले पछाडि देखिनु भएको छ त्यसै गरी बेलौरीमा पल्लवराज भट्ट र पोतेलाल चौधरी जो चाहिँ माओवादी केन्द्रका हुनुहुन्छ भने हरेन सिंह विष्ट धेरै पछाडि देखिनु भएको छ. यो अवस्था हेर्दा पल्लवराज भट्टले अहिले पनि लिड गरिरहेको अवस्था छ भने उहाँका प्रतिद्वन्दी निकटतम प्रतिद्वन्दी पोतेलाल चौधरी चाहिँ पछाडि पछाडि भएको अवस्था देखिन्छ. पुनर्वासमा मतगणना स्थगित भएको छ र पुनः चाहिँ मतदान गर्ने या मतगणना कसरी गर्ने भन्ने विषयमा आयोगको रिपोर्ट आज मात्रै पुग्दैछ र त्यो अनुसार उहाँहरूले कसरी काम गर्नुहुन्छ भन्ने विषयमा हामीले भर्खरै मात्र प्रमुख निर्वाचन आयोगका प्रवक्ता सूर्य शर्मासँग हामीले कुराकानी गऱ्यौँ भने यतिखेर हामी सिधै कञ्चनपुरको अवस्थाको विषयमा रहेर कुराकानी गर्न खोजिरहेका छौँ. उहाँसँग टेलिफोन सम्पर्क हुन सकेको छैन. यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु. ब्रेकपछि हामी धनगढी उपमहानगरपालिकामा देखिएको विवादको विषयमा रहेर कुराकानी गर्नेछौँ.
हैन ए रामे, तैले लाको शर्ट सेतो कि पहेलो?
जेसुकै होस् तँलाई के चाहियो देखिनस्?
खै सेतो भन्नु कि पहेलो, हेर्दा त लाग्दैन सेतो जस्तो.
नकरा कराउँछ धेरै, ला तँ धोएर ल्याइदे नि त.
ए रामे, रिसाएर हुँदैन के? नरिसा न, थोरै पैसा खर्च गर अनि भी सिरिज डिटर्जेन्ट पाउडर लिएर लुगा धो अनि तेरो यही पहेलो शर्ट पनि चम्किन्छ.
गुणस्तरीय र चम्किलो धुलाइका लागि भिसिरिज गोल्ड रियल वास सधैँ प्रयोग गर्नुहोस्, बजारमा सर्वत्र उपलब्ध छ. भिसिरिज रोज एन्ड लेमन डिटर्जेन्ट पाउडर, उत्पादक गोपाल सफ्ट इन्डस्ट्रिज प्राइभेट लिमिटेड, जनकपुर नेपाल.
प्राविधिक विषय पढ्न चाहनेहरूका लागि सुवर्ण अवसर, नेपाल सरकार तथा सिटी भिटीबाट मान्यता प्राप्त एस अल्पाइन टेक्निकल कलेजमा विगत लामो समयदेखि लेभल टूका विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन तथा विद्यार्थीहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन सफल एस अल्पाइन टेक्निकल कलेजमा विभिन्न प्राविधिक कोर्सहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ.
पढाइ हुने विषयहरू
टेलिकम टेक्निकल, कम्प्युटर हार्डवेयर र सफ्टवेयर टेक्निकल लेभल टू,
कृषि जिटी तथा भेटेनरी लेभल टू,
बिल्डिङ इलेक्ट्रिसियन लेभल टू,
होटल ट्रेनिङ, कुकिङ एन्ड बेकिङ. हाम्रा विशेषताहरू
80% प्र्याक्टिकल र 20% थ्योरी गराइने,
सम्पूर्ण प्र्याक्टिकल सामग्रीहरू निशुल्क उपलब्ध गराइने,
सम्पूर्ण परीक्षार्थीहरूलाई बेसिक कम्प्युटर र इङ्ग्लिस ल्याङ्ग्वेज निशुल्क सिकाइने, साथै एसइई एसएलसीमा डी र ई ग्रेड ल्याएका विद्यार्थीहरूले समेत पढ्न पाउने व्यवस्था भएको. सम्पर्क अल्पाइन टेक्निकल कलेज, हसनपुर 5 धनगढी, राष्ट्र बैङ्क पछाडि. सम्पर्क नम्बर 091-522-409.
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ.
किन्न त किनियो तर ब्याट्री नै टिक्दैन यार. फेरि बजारभरि खोजियो तर कहीँ पाएन.
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र.
हो त, सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98485-58860.
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ. हामी तातो बसमा छौँ, दिनेश एफएम 93.8 MHz सुन्दै हुनुहुन्छ र यतिखेर हामी सिधै टिकापुरको पछिल्लो समयको ताजा मतपरिणामको विषयलाई लिन्छौँ. त्यसपछि हामी सिधै धनगढी उपमहानगरपालिकाको विषयमा हामी कुराकानी गर्नेछौँ. यतिखेर हाम्रो बिचमा हाम्रा सहकर्मी टिकापुर संवाददाता दुर्गा देवकोटा हुनुहुन्छ. दुर्गाजी, के छ पछिल्लो समय यहाँसँग प्राप्त भएको ताजा मतपरिणामको तथ्याङ्क के छ, हामीलाई जानकारी गराउनुहोस् त.
टिकापुर नगरपालिका वार्ड नम्बर 1 को मतगणना जारी छ. मतगणनाको सुरुवातीदेखि नै अग्रता लिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई माओवादी केन्द्रले पछाडि पारेको छ. अहिले माओवादी केन्द्रका मेयरमा माओवादी केन्द्र 5202 मत प्राप्त गरेको छ भने उपमेयरमा 5169 मत प्राप्त गरेको छ. त्यसै गरी फोरम लोकतान्त्रिकले मेयरमा 5079 मत प्राप्त गरेको छ भने उपमेयरमा 4953 मत प्राप्त गरेको छ. एमाले तेस्रो स्थानमा छ. एमाले मेयरमा 4887 मत प्राप्त गरेको छ भने उपमेयरमा 4429 मत प्राप्त गरेको छ. नेपाली काङ्ग्रेस मेयरमा चौथो स्थानमा छ भने उपमेयरमा पहिलो स्थानमा छ. नेपाली काङ्ग्रेसले मेयरमा 4752 मत प्राप्त गरेको छ भने उपमेयरमा नेपाली काङ्ग्रेसले 5283 मत पाएको छ. अब 3150 मत मात्रै गणना हुन बाँकी छ. केही बेरमा राति सकिए मतगणना सकिएपछि यसभन्दा अघिका मतहरूको 3150 मत बाँकी रहँदा राति एक छिन रेस्ट गरौँ र केही बेरपछि सुरु गर्ने भनिएको थियो. अहिलेसम्म मतगणना फेरि सुचारू भएको छैन. 8 बजेबाट सुरु गर्ने भनिएको छ. टिकापुरमा 27,238 मत खसेको छ। अब 3,150 मत मात्रै गणना हुन बाँकी हुँदा जसरी माओवादी केन्द्रले अग्रता लिइरहेको छ त्यो मत परिणाम हेर्दाखेरि मेयरमा माओवादी केन्द्र नै विजयी हुन सक्ने सम्भावना एकदमै बढेको छ र उपमेयरमा नेपाली काङ्ग्रेसले माओवादी केन्द्र भन्दा करिब 100 मतले अगाडि छ। त्यसकारण अब उपमेयरमा चाहिँ माओवादी केन्द्र वा नेपाली काङ्ग्रेस को आउँछ यसै भन्न सकिने अवस्था छैन।
जस्तै दुर्गाजी यहाँले यो विश्लेषण गर्नुभयो होइन जुन सुरुवाती मत परिणामबाट हेर्ने हो मतगणनाको प्रारम्भिक मत परिणाम जुन किसिमले हामीले विश्लेषण गऱ्यौँ फोरम लोकतान्त्रिकले बडो लिड गरिरहेको अवस्था थियो यो कसरी चाहिँ अचानक माओवादी केन्द्र अगाडि आयो या भनौँ कुन ब्यालेटमा गएर मत गणना हुँदा या भनौँ कुन बुथको मतले चाहिँ यति फरक देखायो अब
जस्तो अब टिकापुर नगरपालिका वार्ड नम्बर 1 नै यो परिणाम ल्याएको हो यसभन्दा अगाडि चाहिँ फोरमले वार्ड नम्बर 4 वडामा फोरमले नै पुरै प्यानल नै विजयी भएको थियो जस्तो वार्ड नम्बर 7, 8, 9 माओवादी केन्द्रको पुरै प्यानल विजयी भएपछि माओवादी केन्द्रको माले जित्छ कि भन्ने अलिकति आशा पलाएको हो र वार्ड नम्बर 1 पनि जसरी 7, 8, 9 माओवादी केन्द्रले मत ल्यायो त्यसै गरी वार्ड नम्बर 1 पनि मत ल्याइरहेको छ तर वार्ड नम्बर 1 चाहिँ माओवादी एमाले र काङ्ग्रेस तिनटैले बराबर मत ल्याइरहेको अवस्था हो र त्यही स्पिड छ अहिले तिनटै पार्टीले बराबर मत ल्याइराख्नु भएको छ भने फोरम चाहिँ अलि पछाडि उसले फोरमले चाहिँ सबैभन्दा कम मत ल्याइरहेको अवस्था छ जसले गर्दा माओवादी केन्द्र चाहिँ वार्ड नम्बर 7, 8, 9 पुरै प्यानल नै विजयी भएपछि त्यसले चाहिँ माओवादी केन्द्रलाई जित्नमा अलिक
सहज सहज गर्न सक्छ। जस्तै दुर्गाजी अब जुन अहिले मतगणना भइरहेका ओडाहरू छन् र अहिले स्टप पनि भएको छ भन्ने यहाँले जानकारी गराउनु भयो बाँकी रहेका ओडाहरूमा थारू बाहुल्य क्षेत्र कतिको छ होइन र त्यो क्षेत्रको मतमा चाहिँ के फेरि फोरम लोकतान्त्रिक अगाडि आउन सक्छ या माओवादी नै यही स्पिडमा यही रेसियोमा चाहिँ अगाडि बढ्न सक्छ के अनुमान गर्न सकिन्छ कसरी विश्लेषण गर्ने अब
बाँकी रहेको ओडाहरू जस्तो अब टिकापुर नगरपालिकाको बनगाउँ लगायतका ठाउँहरू हो जहाँ चाहिँ मगर र थारू बाहुल्यता भएको क्षेत्र हो जस्तो अब माओवादी केन्द्रले थारू समुदायको मत पनि पाइरहेको छ किनकि माओवादी केन्द्रसँग ओडा अध्यक्षदेखि लिएर उपमेयर थारू समुदायको उम्मेदवार भएका कारण पनि थारू समुदायको मत माओवादी केन्द्र र फोरमलाई दुइटैलाई बाँडिएर आएको छ त्यसकारण पनि माओवादी केन्द्रले लिड गरिरहेको छ र अर्को कुरा जुन पहाडी समुदायको मत छ काङ्ग्रेस र एमाले पाइरहेको त्यो मत पनि माओवादी केन्द्रले पाइरहेको छ जस्तो माओवादी केन्द्रका उम्मेदवारले यहाँको अलि परिचित उम्मेदवार भएका कारण पनि उहाँले त्यो मत पनि पाइराख्नु भएको छ त्यसकारण पनि माओवादी केन्द्र आउँछ कि भन्ने अड्कल गर्न सकिन्छ।
सबै चारैतिर यतिखेर विश्लेषण हुन थालेको छ टिकापुरमा सबैले हल्ला गर्दैछन् अब यतिखेर माओवादी केन्द्र कसरी अगाडि आयो फोरम लोकतान्त्रिक कसरी पछाडि गयो यो विश्लेषण भइरहेको होला। अब अरू अन्य क्षेत्र त्यहाँका स्थानीय तहहरू जस्तै जोशीपुरमा चाहिँ योभन्दा पहिले काङ्ग्रेसले जित प्राप्त गरिसकेको भन्ने कुराहरू आएको थियो भने अन्य क्षेत्र जानकीको पनि नतिजा आएको भन्ने कुरा आएको छ।
जानकी गाउँपालिकामा फोरम लोकतान्त्रिकको मेयर अध्यक्ष उपाध्यक्ष दुइटै विजयी भइसक्नु भएको छ। फोरम लोकतान्त्रिकका प्रदीप कुमार चौधरी र उपाध्यक्षमा उमा महत्त्व विजयी भइसक्नु भएको छ। अध्यक्षमा निर्वाचित प्रदीप कुमार चौधरीले 5,557 मत पाउनु भएको छ भने नेपाली काङ्ग्रेसका उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका गङ्गादेवी चौधरीले 4,221 मत प्राप्त गरेर पराजय भोग्नु परेको छ। उपाध्यक्षमा निर्वाचित उमा महत्त्वले 5,097 मत पाउनु भएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका सूर्यबहादुर बटालाले 4,030 मत प्राप्त गर्नुभएको छ। जानकी गाउँपालिकाका 9 वडामध्ये 4 फोरम लोकतान्त्रिक नेकपा एमाले र माओवादी 2-2 वडामा र नेपाली काङ्ग्रेसले 1 जितेको छ। हिजो राति सम्पन्न वार्ड नम्बर 1 मतपरिणाम अनुसार लोकतान्त्रिक फोरमका धनराम चौधरी विजयी हुनुभयो। त्यस्तै वार्ड नम्बर 3 एमालेका प्रदीप कुमार शाह वार्ड नम्बर 4 गङ्गाराम चौधरी वार्ड नम्बर 2 चाहिँ माओवादीको पुरै प्यानल विजयी भएको छ यो गैराती सम्पन्नको परिणाम हो। त्यसै गरी वार्ड नम्बर 7 लक्ष्मण चौधरी विजयी हुनुभएको छ उहाँ चाहिँ फोरमबाट। वार्ड नम्बर 8 डम्बर चौधरी विजयी हुनुभयो उहाँ चाहिँ माओवादी केन्द्रका। त्यसै गरी वार्ड नम्बर 9 चाहिँ सबैभन्दा पहिले मत परिणाम सार्वजनिक भएको थियो एमालेका खगेन्द्र भण्डारी विजयी हुनुभएको छ। 9 वडामा जानकी गाउँपालिकामा 27,458 मतदाता थिए जसमा 20,924 मत खसेको थियो।
दुर्गाजी अब त्यहाँ चाहिँ जुन दक्षिणी क्षेत्र या भनौँ पूर्वी क्षेत्र कैलालीको हामी धनगढीबाट बोलिरहँदा त्यो क्षेत्रको समग्र मत परिणाम आउन अब कति समय लाग्ला त्यहाँका जुन स्थानीय तहहरू लम्की चुवा छ त्यसै गरी घोडाघोडी पनि छ हैन भजनी त्रिशक्ति नगरपालिका छ यो अवस्था हेर्दा अब अनुमानित रूपमा कति समय लाग्न सक्छ दुर्गा जी त्यहाँको फाइनल नतिजा आउन अब
अस्तिकापुरको चाहिँ आज बेलुकासम्म नतिजा सार्वजनिक भइसक्छ अबको मतगणना सुरु भएपछि अबको दुई घन्टाभित्र टिकापुरमा कसले जित्छ भन्ने कुराको चाहिँ अनुमान गर्न सजिलो हुनेछ जस्तो अब हजार मत काउन्टिङ भयो भने अब भन्ने कुरा चाहिँ सजिलै अनुमान हुनेछ भने लम्की चुहामा पनि मतगणना जारी छ लम्की चुहामा चाहिँ अलि टाइम लाग्छ कि भन्ने छ लम्की चुहाका धेरै वडाहरूको नतिजा सार्वजनिक भइसकेको छैन वार्ड नम्बर 8 मा चाहिँ नेकपा एमालेका पूर्णबहादुर विष्ट चाहिँ विजयी भइसक्नु भएको छ लम्की चुहामा 7, 3, 10 मा मात्रै नतिजा सार्वजनिक भएका कारण त्यहाँ चाहिँ केही समय लाग्छ कि भन्ने छ त्यहाँ अलि ढिलासुस्ती पनि भइरहेको छ मतगणनामा भन्ने साथीहरूले खबर दिइराख्नु भएको छ ल अब जानकीको सार्वजनिक भइसक्यो टिकापुरमा आज बेलुकासम्म सार्वजनिक हुन्छ
दुर्गाजी जानकारीको लागि धेरै धेरै धन्यवाद यतिखेर हाम्रा टिकापुर सहकर्मी संवाददाता दुर्गा देवकोटा हुनुहुन्थ्यो म यतिखेर छोटो व्यापारिक विषयमा जान्छु ब्रेकपछि हामी धनगढी उपमहानगरपालिकामा देखिएको मुचुलका विवादले यतिखेर बडो चर्चा पाएको छ बजारका कुना कप्चामा चाहिँ र विभिन्न चोकहरूमा चाहिँ यतिखेर चर्चा बनेको छ चिया गफ बनेको छ यो विषयलाई लिएर हामी एकैछिनमा उपस्थित हुन्छौँ यतिखेर म छोटो व्यापारिक विषयमा जान्छु
नयाँ वर्षमा बजाजसँग अनुभव गरौँ सुन्दर रमणीय नेपालको हरेक बजाज बाइकमा नगद रु 7,400 छुट साथै आफ्नो मन परेको ठाउँ घुम्नलाई हरेक दिन लकी ड्र मार्फत एकजनाले पाउनुहुनेछ नगद रु 74,000 घुमौँ बजाजसँग तराई पहाड र हिमाल
भाग्यमानी भयो बाबु
कस्तो छ हजुरलाई
मलाई सन्चै छ
छोरीलाई कस्तो भयो आमा
सर सापट गरेर भए पनि जिन दिन उपचार गरियो अहिले राम्रै छ
चिन्ता नगर्नुहोस् आमा म यताबाट पैसा पठाउँछु अनि त्यही पैसाले तपाईँलाई तिरन तारन चलाउनु होला 2500 रुपियाँ चाहिँ बचाएर राख्नु होला है
किन नि बाबु
मैले सुनेको अहिले हाम्रो गाउँघरतिर सरकारले स्वास्थ्य बिमा सुरु गरेको छ रे
यता गाउँघरतिर पनि स्वास्थ्य बिमाको निकै चर्चा चलेको छ यो कस्तो हो बाबु
यो त निकै राम्रो छ नि आमा
बिरामी परेन भने त 2500 त्यसै जान्छ नि बाबु
त्यस्तो होइन आमा कहिले बिरामी परिन्छ केही ठेगान नै हुँदैन यदि बिरामी परिहाल्यो भने यही स्वास्थ्य बिमा मार्फत उपचार सेवा लिन पाइयो नि
त्यसो भएपछि त्यहाँ तपाईँलाई पनि ढुक्क
अनि यहाँ तपाईँको छोरालाई पनि ढुक्क
त्यसो भए आजै हामी स्वास्थ्य बिमा गर्छौँ तिमी पनि आफ्नो ख्याल राख्नु है बाबु
नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडौँ
आदरणीय श्रोता पुनः यहाँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम तातो बहस हुँदै हुनुहुन्छ बाहिर अत्यन्तै चिसो मौसम छ धनगढीको मतगणनाको विषयले यतिखेर मुचुलका विवादले बडो तातो बनाएको छ सरगर्मी बढाएको छ सबैको मन मस्तिष्कमा त्यही विषय दौडिरहेको छ अब निर्वाचन आयोगले के निर्देशन दिन्छ निर्वाचन आयोगले दिएको निर्देशनलाई पालना गर्न सक्छन् र धनगढी उपमहानगरपालिकामा मतगणना मुचुलका विवादले बडो चर्चा पाइरहँदा हामी पनि यही विषयलाई आज केन्द्रित गर्दै योभन्दा पहिले हामीले निर्वाचन आयोगका प्रवक्ता सूर्य शर्मासँग कुराकानी गऱ्यौँ भने यतिखेर हाम्रो बिचमा पर्यवेक्षक र एकजना मानव अधिकार कर्मी इन्सेकका क्षेत्रीय प्रमुख यतिखेर हाम्रो बिचमा हुनुहुन्छ खड्गराज जोशी उहाँलाई हामी वेलकम गर्छौँ खड्गराजी
हजुर हजुर
यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा
धन्यवाद धन्यवाद नवराजी
यतिखेर सबैतिर तातो बहस बनेको छ अब धनगढी उपमहानगरपालिकामा देखिएको मतगणनाको विवाद यो विवादलाई यहाँले कसरी लिनुभएको छ कसरी विश्लेषण गर्नुहुन्छ यो हुन आवश्यक थियो या थिएन सर
नवराजी अब वास्तवमा यो विवाद कसरी सिर्जना भयो यसको चाहिँ नि अब विवाद हुनुपर्ने अवस्था हो होइन भन्ने कुराहरूमा त मैले त्यति चाहिँ नि अहिले केही भन्न नसक्छु होला तथापि के देखियो भने पहिलो कुरा त अब हामीले यो निर्वाचन प्रक्रिया मतदान पछाडिको मतगणना परिणामलाई मान निर्वाचन आयोगबाट मान्यता प्राप्त चाहिँ नि पर्यवेक्षकहरू जसलाई चाहिँ नि निर्वाचन आयोगले अनुमति दिएको छ ती अनुमति पाएका चाहिँ नि पर्यवेक्षकहरूले पनि भित्र काउन्टिङमा चाहिँ जानबाट उनीहरूलाई रोक लगाइयो भनेर केही हाम्रा साथीहरूले विरोध पनि गर्नुभयो अब त्यो अवस्थामा यसको हुबहु हामीले हेर्न पाएनौँ खैर त्यो एउटा पार्ट हो र जब विवाद चाहिँ चुलिँदै गयो हिजो मात्रै हामी पनि अब एउटा सिभिल सोसाइटीको नाताले हामी त्यहाँ चाहिँ यो विवाद त अब साम्यता पार्नुपर्छ भनेर जाँदाखेरि र त्यहाँको सबै अवलोकन गर्दा र त्यो प्रकृति त्यहाँको चाहिँ प्रक्रियाहरू बुझ्दाखेरि धेरै ठुलो विवाद हुनै होइन अब यो के हो भने तपाईँको चाहिँ धेरै कुराहरू शङ्का उपशङ्काहरू चाहिँ यो मतगणनाको प्रक्रियामा अगाडि बढिरहँदा उत्पन्न भएको भनेर विभिन्न दलका र स्वतन्त्र उम्मेदवारहरूको चाहिँ भनाइरहेको छ, किनभने कम्प्युटरमा इन्ट्री गर्दाखेरि छोडिएको छ अनि तपाईँको चाहिँ नि यो मतगणना जुन प्रक्रिया हो यसमा पनि हामीलाई चित्त बुझेको छैन आदि इत्यादि कुरा त्यो हुँदै गर्दाखेरिमा अन्तिममा उहाँहरूले के भने मतपेटिका सिलबन्द भइसके पछाडि जुन हाम्रा प्रतिनिधिहरूले अथवा चाहिँ राजनीतिक दल र अथवा उम्मेदवारका प्रतिनिधिहरूले सिग्नेचर गरेको यो चाहिँ मतपेटिका बन्द हुँदाखेरि सिग्नेचर गरेको मुचुल्का हामीलाई देखाउनु पऱ्यो, त्यो मुचुल्का र सिलमा भएको चाहिँ नम्बरहरू मिल्यो भने हामी काउन्टिङ अगाडि बढाउँछौँ भनेर उहाँहरूले जुन त्यो कुरा अडान राख्नुभयो त्यो अडानमा चाहिँ नि मुख्य निर्वाचन अधिकृतले चाहिँ नि यो सिलबन्द भएर फाइलमा चाहिँ मतलब एउटा पोकामा परिसक्यो र यो सिल जुन खोल्ने हो यो खोल्ने राइट त मलाई छैन, यो निर्वाचन आयोगले चाहिँ नि अनुमति दिनुपर्छ भन्ने उहाँको तर्क रह्यो र यो तर्कको बिचमा चाहिँ अवरुद्ध भयो। र अब
जस्तै खड्गजी मैले यहाँको कुरा काटेँ, भर्खरै मात्र हामीले कुराकानी गऱ्यौँ निर्वाचन आयोगका प्रवक्ता सूर्य शर्मासँग, अहिलेका प्रमुख निर्वाचन अधिकारीसँग धेरै अधिकार थियो, उहाँले यो विषय आफै पनि मिलाउन सक्नुहुन्थ्यो भन्ने किसिमको उहाँले अभिव्यक्ति दिनुभयो, किन यहाँको चाहिँ निर्वाचन अधिकारी सरले त्यो गर्न नसक्नु भएको, मुख्य उहाँ चाहिँ अब निर्वाचन अधिकारी त यहाँको न्यायाधीश पनि हुनुहुन्छ धनसिंह महरा सर, आफैले यसमा कमी कमजोरी गरे जस्तो देखिएन यहाँलाई?
होइन त्यो त्यो कुरा के हुन्छ भने नवराजी जस्तो भनौँ न अब यो कसलाई कुन राइट्स दिएको छ भन्ने कुरा त उहाँहरूले आफूलाई आफूले पाएको अधिकार र अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्छ त्यो हाम्रो पनि मान्यता हो। र अब उहाँले चाहिँ यो अधिकार मलाई छैन यो निर्वाचन आयोगबाटै मैले चाहिँ अनुमति पाउनु पाएँ भने मात्रै खोल्न सक्छु भन्ने कुराहरूमा अब हामीले त्यसमा चाहिँ नि तर्क वितर्क हाम्रो लेभलबाट गर्ने कुरा पनि भएन किनभने त्यो एउटा प्रक्रिया होला। तर हामीलाई पनि के लाग्छ भन्दाखेरि मुख्य निर्वाचन अधिकारी भनेकै तपाईँको जिल्लाभरिका काहीँ यस्ता कुराहरू रह्यो भने उहाँले पाएको आफ्नो अधिकारलाई प्रयोग गरेर त्यो विवादलाई समाधान गर्ने र यसलाई प्रक्रियालाई अगाडि बढाउने हुनुपर्छ भन्ने हाम्रो पनि मान्यता।
सामान्य विषय होइन र खड्ग सर, एउटा मुचुल्काको विषयलाई मतपेटिका उठाउँदा मतदान केन्द्रबाट भनौँ न गणना स्थलसम्म ल्याउँदाको विषयलाई लिएर मतमा मुचुल्का भिडाउनु भने त सामान्य विषय हो, यो विषयलाई विवादको विषय बनाएर यसरी मतगणना नै स्थगित गर्दा जनतामा कुन किसिमको प्रभाव यतिखेर म्यासेज गएको छ, कहिले धिक्का राख्नु भएको छ, उहाँहरूले धिक्का राख्नु भएको छ, यो कसरी के भइरहेको छ, जनतामा कुन किसिमको म्यासेज फलो भइरहेको छ?
एकदमै एकदमै यो एकदमै चाहिँ नि हामी आम चाहिँ नि नागरिकहरूको जसले आफ्नो अमूल्य मत दिएका छन् राजनीतिक दलहरू जसले चाहिँ नि अब आफ्नो उम्मेदवार खडा गरेर अथवा स्वतन्त्र उम्मेदवारहरू उहाँले चाहिँ जनता सम्वादमा आएका छन् त्यो मत चाहिँ नि भाषामा छ, सबै देशभरिको परिणाम चाहिँ नि घोषणा भएको हुँदैछ, उहाँहरूलाई एक खालको चाहिँ नि जिज्ञासा कौतूहलता छ, जनताले मेरो मत के हो उसको परिणाम के भयो भन्ने बुझ्न चाहेको छ। त्यति मात्रै नभएर एउटा यो ठाउँ चाहिँ एउटा चाहिँ नि धनगढी के अरे सात नम्बर प्रदेशको एउटा मुख्य केन्द्र, अब यही चाहिँ यस्तो खास गरी चाहिने सबैलाई एक खालको चाहिँ चिन्ता र चासो भएको विषय हो। तर यो कुरा के हो भने अब मैले अघि पनि भने यो धेरै साधारण कुरा हो, यसले धेरै चाहिँ
सामान्य कुरा हो, एउटा मुचुल्का भिडाउनु भने त सामान्य कुरा हो, तर यसलाई विवादको विषय बन्यो जुन किसिमले उग्र रूप लिँदैछ, यसले एउटा जनतामा आक्रोश, हिजो नाराबाजी पनि भयो। एउटा अर्को विषय मैले खोल्छु, जुन हामी विश्लेषण गर्थ्यौँ धाँधली रहित होस् शान्तिपूर्ण होस् निष्पक्ष होस् र पछिल्लो समय जुन एउटा भनौँ न त्यहाँको ब्यालेट बक्सहरू जुन राखिएको स्थान छ अर्थात् मतपेटिका राखेको कोठामा जुन किसिमको ताला भेटिएको छ, एउटा साइकलमा लगाएको तालालाई लिएर अहिले जुन बजारमा चर्चा छ, शङ्का उपशङ्का, हाम्रो मत सुरक्षित छैन, हामीले जाहेर गरेको अभिमतको आज अपमूल्यन हुँदैछ, यो किसिमको जनताले आक्रोश व्यक्त गर्दै हुनुहुन्छ खड्गजी, तपाईँ नागरिक समाजको अगुवा मानव अधिकार कर्मी पनि हो, यो अवस्थालाई हेर्दा यहाँले कसरी विश्लेषण गर्नुहुन्छ यो किसिमको भएको छ?
मैले भन्नै पर्दा नवराजी यो नितान्त व्यवस्थापकीय कमजोरी हो, यो व्यवस्थापकीय कमजोरीका कारणले मान्छेहरूमा र स्वयं त्यसका सरकारवालाहरूमा शङ्का शङ्का उत्पन्न हुनु स्वाभाविक पनि हो। र यसमा के हो भने एउटा भनौँ न त्यत्रो लगानी गरेर सारा मान्छेको चाहिँ मतदाताको मतहरू सङ्कलन भएको मतपेटिका जसको सुरक्षाको लागि चाहिँ तमाम सुरक्षाकर्मी खटाइएको छ, तमाम बन्दोबस्तीको व्यवस्थाको लागि सरकारले लगानी गरेको छ, त्यो लगानी गर्ने ठाउँमा शङ्का निवारण गर्नको लागि त्यहाँ चाहिँ अलिकता भण्डारको चाहिँ ताला चाबी अलिक व्यवस्थित हुनुपर्ने कुराहरू हो, त्यो एउटा सामान्य साइकलमा लगाउने केटाकेटीहरूले चाहिँ नि लगाउने एउटा चाहिँ नि ताला चाहिँ त्यहाँ लगाइएको छ। अब त्यो ताला चाहिँ पछाडि राजनीतिक जो उम्मेदवारहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो एउटा चाहिँ नि सुरक्षाको लागि अथवा आफ्नो चाहिँ उहाँको लागि उहाँहरूले ताला लाउने राइट्स पनि छ, किनभने त्यो दोहोरा धेरै ठाउँमा हुन्छ, मतपेटिका राखेको ठाउँमा आफ्नो मान्छे खटाउने, त्यहाँ आफ्नो ताला लगाउने, त्यहाँ चाहिँ सिल गर्ने, यी व्यावत पनि हुन्छन्, यो कुरा पनि उहाँहरूले पनि गर्नु भएन र त्यहाँ भण्डारण गर्ने अथवा भण्डारणको जिम्मा लिएको निकायले पनि त्यो गरेन, त्यो खालको भने तब भन्छु म व्यवस्थापकीय कमजोरी देखिन्छ त्यसले। र अब के हो भने त्यो ताला टुटेको कुराहरू भनेको त्यो अब चाहिँ धेरैचोटि उहाँको तर्क छ, धेरैचोटि खोल्दा बन्द गर्दा र सामान्य ताला त्यो चाहिँ लुज भयो खुल्यो, तर त्यसले के भन्दाखेरि भित्र बाक्सहरू, किनभने अब यसलाई समाधान गर्ने भने एउटा विषयलाई लिएर त्यसैलाई यो बनाएर सबै चाहिने प्रक्रियाहरूलाई अवरुद्ध गर्ने र अप्ठ्यारो पार्ने भन्दा पनि मैले हिजो सबै दलका उम्मेदवार साथीहरूलाई पनि र दलका प्रतिनिधिहरूसँग पनि हामीले आग्रह गऱ्यौँ कि त्यसलाई चाहिँ तपाईँहरूले जहाँ जहाँ तपाईँहरूको मतदान केन्द्रहरू थिए ती केन्द्रहरूमा कतिवटा बास थिए भन्ने कुरा तपाईँका प्रतिनिधिलाई पनि थाहा छ, तपाईँहरूलाई पनि थाहा छ। अब यसैलाई लिएर विषय बनाउनु भन्दा भोलि त्यो मुचुल्का चाहिँ खोल्ने बित्तिकै मुचुल्कामा भएको चिजहरू त्यो बाक्समा भएन भने त्यसले फेरि अर्को एउटा विषय ल्याउला होइन।
वास्तवमै हो सर, खड्ग सर अन्त्यमा छु, सर खड्ग सर म अन्त्यमा छु। जुन किसिमले हामीले योभन्दा पहिले पनि भनौँ न निर्वाचनको दिन भन्दा एक दिन पहिले बहस पनि गऱ्यौँ तातो बहसमा कि हामीले यी किसिमका शङ्कास्पद कुराहरू भोलि हुन सक्छन्, चितवनको घटना नदोहोरिएला भन्न सकिन्न जस्तोसम्म हामीले विश्लेषण गऱ्यौँ, तर त्यो विश्लेषण आज सही रूपमा यथार्थमा हेर्ने भने यो किसिमको आज विवाद निकिएको छ। अब यसको समाधान के हुनसक्छ? जनतालाई यहाँले कसरी कन्भिन्स गर्नुहुन्छ? राजनीतिक दललाई के भन्नुहुन्छ? निर्वाचन प्रमुखलाई यहाँले के भन्नुहुन्छ? जुन किसिमको यो अवस्था देखिएको छ,
यो विवाद भनेको यो विवादले भोलि लिएर आउने सम्भाव्य चाहिँ खतराहरूलाई चाहिँ नि हामीले आकलन गर्नुपर्छ। यसमा चाहिँ नि यो मेरो राजनीतिक दलहरूलाई प्रमुख निर्वाचन अधिकारीज्यू लगायत आन्सर के हो भने यो यसलाई चाहिँ तुरुन्तै चाहिँ नि अधिकार पाएको उहाँलाई त्यो अख्तियारी छ भने उहाँले तुरुन्तै चाहिँ त्यो चाहिँ किनभने ती कागज डकुमेन्ट सबै तयार छन् र त्यो एउटा उहाँहरूको चित्त बुझाउनुको लागि त्यो चाहिँ नि मुचुल्का खोलिदिने, मुचुल्का अनुसारको बाक्स ल्याएर काउन्ट गर्ने, त्यसमा दलहरू पनि तयार छन्, त्यसमा चाहिँ प्रतिनिधिहरू पनि राजी छन्, यसमा विवाद रहँदैन र उहाँहरूले त्यो कुरा जति सक्यो चाँडो। मैले हिजो पनि भने कि तपाईँले जति निर्वाचन आयोग 24 आवर चाहिँ ऊ अलर्टमा बसिया छ भने त्यो अनुमति लिने ठुलो कुरा होइन, अनुमति लिनुपर्छ भने लिन पऱ्यो, लिन पर्दैन आफ्नो अधिकार प्रयोग गर्नु उहाँलाई त्यो चाहिँ राइट छ भने उहाँले तुरुन्तै जाने खोलेर बरु सहयोग लिने र अगाडि बढाउने अरू विवाद नै छैन। त्यस कारणले यसमा राजनीतिक दलहरूले, उनका उम्मेदवारहरूले, स्वतन्त्र उम्मेदवारहरूले, जनताहरूले संयमता अप्नाउनुपर्छ। बाहिर धेरै र्युमरहरूको पछाडि लागेर समाजमा खालको अस्तित्व अप्ठ्यारो सिर्जना गर्न हुँदैन। यो हामी सबैको दायित्व हो, जिम्मेवारी हो र यसलाई सही समाधानको लागि एउटै त्यही एउटा मुचुल्काको कुरा छ, त्यो मुचुल्कालाई चाहिँ नि तपाईँको चाहिँ बन्दी खामबाट निकालेर उहाँलाई देखाउने हो र त्यो मुचुल्का चाहिने पनि त्यही कामको लागि, अरू केही पनि चाहिने।
थ्याङ्क यू सो मच खड्ग सर, बडो महत्त्वपूर्ण विचार राखिदिनु भयो, आभार व्यक्त गर्छु।
धन्यवाद।
यतिखेर हामीसँग हुनुहुन्थ्यो इन्सेकका प्रमुख एवं अब यो निर्वाचनलाई केन्द्रित गरेर उहाँ चाहिँ पर्यवेक्षकको रूपमा पनि हुनुहुन्थ्यो मानव अधिकार कर्मी खड्ग राज जोशीसँग हामीले चर्चा गऱ्यौँ, निर्वाचन आयोगका प्रवक्ता सूर्य शर्मासँग चर्चा गऱ्यौँ र यो विषयले चाँडै निकास पाओस् हामी यही आशा अपेक्षा गर्छौँ। कार्यक्रम सुनिदिनु भयो यहाँहरूप्रति आभार व्यक्त गर्छु। प्राविधिक रूपमा आडी राणालाई आभार व्यक्त गर्दै आजलाई कार्यक्रमबाट मनोराज धानु पनि भोलिसम्मका लागि बिदा माग्छु। अवश्य नमस्कार।